بسم الله الرحمن الرحيم وبه نستعين وهو خير معين. آج ایک ذرا مختلف مسئلے کا آغاز کر رہے ہیں اور اس کا تعلق اس بات سے ہے کہ خمس کا مطلب ہوتا ہے پانچواں حصہ, اور اگر آپ فیصد میں اس کا حساب نکالنا چاہیں تو پانچویں حصے کا مطلب 20%, یعنی 100 میں سے 20 آپ کو دینا پڑے گا, یعنی 20% بن گیا ہے. مگر کچھ مقامات ایسے ہوتے ہیں کہ جہاں پر خمس 20% نہیں بنتا بلکہ 24% بن جاتا ہے. تو 24% کیسے بنتا ہے, کن مقامات پر 24% بنتا ہے, اس مسئلے کا تعلق اس سے ہے. اچھا, یہ جو مسئلہ ہے اصل میں دو حصوں میں تقسیم ہو رہا ہے. مسئلے کا ایک حصہ ابھی آ رہا ہے اور ایک حصہ درس کے اختتام پر آئے گا, اگر آج ممکن ہوا تو, ورنہ کل آئے گا. تو اب یہ دیکھیے کہ کون سا ایسا مقام ہوتا ہے کہ جہاں پر 24% بھی خمس دینا پڑ سکتا ہے. وَقَضَى اِذَا رَبِحَا فِي سَنَتِ فی سنتن میں ات دینار, مثلاً فلم یتا خمس حل 20 دینار حتی جاءت سنت ثانیہ فتقا من ارباحا 20 دینار وجب علیہ خمس 20 دینار التی کانت ہی الخمس مع بقایا لا مع طلبها. کہتے ہیں کہ فرض کیجئے کہ کسی کے پاس 100 روپے تھے اور 100 روپوں میں سے خمس واجب ہو گیا اس پر 20 روپے, اس لیے کہ خمس پانچواں حصہ ہوتا ہے. مگر اس نے 20 روپے خمس نکالا نہیں, یہاں تک کہ اگلا سال آ گیا. جب اگلا سال آ گیا تو اس کے پاس پھر اگلے سال کی کمائی سے اس نے 20 روپے جمع کر لیے. جو اگلے سال کے 20 روپے جمع کیے ہیں وہ اس نے بطور خمس نکال دیا, اس لیے کہ پچھلے سال اس کے پاس 100 روپے جمع تھے جس کا خمس تھا 20 روپے, مگر پچھلے سال کو اس نے نہیں چھیڑا. پچھلے سال کے 100 روپے کو اس نے نہیں چھیڑا, وہ ویسے کے ویسے پڑے رہنے دیے. جو نئے سال میں 20 روپے اس نے کمائے وہ 20 روپے اس نے خمس میں نکال دیے. تو کہتے ہیں کہ یہ جو 20 روپے اس نے خمس میں نکالے ہیں یہ اس کے اخراجات نہیں سمجھے جائیں گے, یہ اس کا خرچہ نہیں ہے, لہذا اس 20 روپے پر بھی خمس نکالنا پڑے گا. اور 20 روپے کا خمس کتنا بنے گا, 4 روپے, لہذا 20 اور 4 24 روپے نکالنا پڑے گا, وہ 24% ہو گیا. تو خلاصہ یہ بنا کہ اگر کسی پر پچھلے سالوں میں خمس واجب ہو جائے اور وہ پچھلے سال کی آمدنی سے خمس نہ نکالے, نیا سال شروع ہو جائے, نئے سال میں وہ پیسے کمائے اور جو نئے پیسے کمائے ہیں اس میں سے وہ پچھلے سال کا خمس دے, تو اگر اس میں سے پچھلے سال کا خمس دینا چاہتا ہے تو جتنی رقم کا وہ خمس دے گا اتنی رقم کا خود خمس نکالنا پڑے گا. 20 روپے اگر وہ خمس میں دے رہا ہے تو اس 20 روپے کا الگ سے خمس نکالنا پڑے گا, یہ ہو جائے گا 4 روپے, لہذا 24% خمس بن جائے گا. لیکن یہ کب ہے, جب پچھلے پیسے موجود ہوں, پچھلا جو کچھ بھی ہے وہ موجود ہو اور نئے سال کی آمدنی سے نکالنا چاہتے ہوں تو یہ طریقہ کار ہوگا. جو ہماری مثال میں پہلے ایک آدھ مرتبہ آ بھی چکا ہے, بہت سارے لوگ ایسے ہوتے ہیں کہ جو حکومتی سرٹیفکیٹ خرید کے رکھ لیتے ہیں, ڈیفینس سیونگ سرٹیفکیٹ, نیشنل سیونگ سرٹیفکیٹ, بہبود منافع فلاں فلاں سرٹیفکیٹ خرید کے رکھ لیے, 5 لاکھ کے سرٹیفکیٹ خرید کے رکھ لیا. اب وہ 5 لاکھ کے سرٹیفکیٹ پر خمس واجب ہو گیا. اب وہ کہہ رہے ہیں کہ ہم یہ 5 لاکھ کے سرٹیفکیٹ توڑنا نہیں چاہتے ہیں, اگر ہم توڑیں گے تو ہمارا منافع ختم ہو جائے گا, لہذا وہ سرٹیفکیٹ توڑنا نہیں چاہتے. کہتے ہیں وہ ہم 5 لاکھ پیسے کے ویسے رہنے دینا چاہتے ہیں لیکن ہم اس کا خمس نکالنا چاہتے ہیں. تو 5 لاکھ کے سرٹیفکیٹ پر وہ یہ سمجھ رہے ہوتے ہیں کہ 5 لاکھ پر خمس بنے گا 1 لاکھ, لہذا 1 لاکھ خمس نکال دیتے ہیں. وہ 1 لاکھ اگلے سال کی آمدنی سے انہوں نے نکالا, وہ 1 لاکھ کافی نہیں, اس 1 لاکھ پر مزید خمس دینا پڑے گا और एक लाख का होम्स कितना हो जाएगा? 20,000 रुपए। तो ये 1,20,000 होम्स देना पड़ेगा इनको, ये कहलाएगा 24%। वैजा फोरेजा अन्न उतरा दार अन सुखना फसकन सुम वफा फिर सनत स्थानीय समन लम यजिब अलहे खुम सुदार। और अगर स्पष्ट किया जाए कि किसी ने रहने के लिए मकान खरीदा रहने के लिए मकान खरीदा मगर अब इसकी कीमत नहीं दी है, मकान की या तो बिल्कुल कीमत नहीं दी है या पूरी कीमत नहीं दी है, मकान की कीमत अदा नहीं की, जो कहते हैं ना किस्तों पर मकान, वो किस्तों वाला मकान लिया था उसने, दूसरा साल आ गया दूसरे साल उसने मकान की कीमत अदा की, या पूरी कीमत अदा कर दी या किस्तों वाली कुछ रकम अदा कर दी, जो मकान खरीद लिया था उसमें बाकायदा रहना भी शुरू कर दिया इसने, फिर दूसरा साल आया तो या तो दूसरे साल की ने पूरी कीमत अदा कर दी या उसकी किस्तें अदा कर दी। कहते हैं ये जो पूरी कीमत अब दे रहे हैं मकान की या किस्तें अदा कर रहे हैं जो मकान की, इस पर कोई खुम्स नहीं होगा, इस पर खुम्स वाजिब नहीं है। इजा फौरेजा अन्नहु इश्तरा दारन लिस्सुकना, अगर ये फर्ज किया जाए कि किसी ने रहने के लिए मकान खरीदा, फसकना उसके बाद उसने बाकायदा मकान खरीदने के बाद रिहाइश भी इख्तियार कर ली, सुम्मा वफा पे सनत स्थानिया, जब दूसरा साल आया तो उसने मकान की कीमत अदा कर दी, वफा समनहा उसकी कीमत अदा कर दी। कहते हैं लम यजिब अलैहि खुम्स उद्दार, ऐसी सूरत में मकान पर कोई खुम्स वाजिब नहीं होगा। पहले साल जब वो रहने गया कुछ नहीं दिया था, दूसरे साल उसने सारी रकम अदा कर दी। जैसे बहुत सारे लोग इस तरह से करते हैं कि अपने करीब रिश्तेदार से मकान खरीदते हैं, अपने दोस्त अहबाब से मकान खरीदते हैं और उनसे कहते हैं कि भाई अभी तो मेरे पास पैसा नहीं, मैंने बीसी डाली दी है, वो अगले 6 महीने में बीसी निकलेगी तो मैं तुम्हें बीसी के सारे पैसे मकान में दे दूंगा। तो अभी तो नहीं है उसके पास कुछ भी, वो रहने चला गया, जो बीसी के पैसे निकले वो सारे के सारे उसने उसमें दे दिया। ऐसी सूरत में मकान पर कोई खुम्स नहीं होगा। वकजा इजा वफा फिस सनत इस्तानियत बाज़ अज़ा समने लम यजिब अल-खुम्स फिल हिस्सते मिन अद्दार, या मसलन उसने मकान की कुछ किस्तें अदा कर दी, पूरे पैसे तो नहीं दे सका, किस्तों पर मकान लिया था किस्तें अदा कर दी, तो कहते हैं जितनी किस्तें अदा कर दी हैं उतनी एतबार से अगरचा मकान इसका हो गया मगर फिर भी कोई खुम्स नहीं देना है, इसलिए कि ये उसमें रह रहा है, उसे इस्तेमाल कर रहा है। जी जी, सवाल इनका यह है कि अगर मकान किराए पर चढ़ा दें और उस किराए की रकम से किस्तें देते रहें तो खुम्स देना पड़ेगा? जी हाँ, फिर खुम्स देना पड़ेगा, इसलिए कि रिहायश वाला नहीं है इसलिए इस पर खुम्स देना पड़ेगा। वजदरी हाजुल हुक्म फी कुल शय फी कुल मश्तरा मिनल माउन बिद्दैन, ये जो मकान की मिसाल आई कि मकान में रहने चला गया फिर दूसरे साल उसकी कीमत अदा कर दी तो कोई खुम्स नहीं होगा, ये मिसाल हर जगह चलेगी, फकत मकान की बात नहीं, कोई भी चीज आप खरीदें उसे इस्तेमाल करना शुरू कर दें फिर अगले साल उसकी कीमत अदा करें या उसकी किस्तें अदा करें। मसलन फर्ज कीजिए कि एक शख्स ने मोटरसाइकिल खरीदी और मोटरसाइकिल खरीदने में अभी कुछ भी इसने अदा नहीं किया, मोटरसाइकिल खरीद ली, अगले साल उसने मोटरसाइकिल की या तो पूरी कीमत दे दी या मोटरसाइकिल की किस्तें दे दी, चूंकि जब मोटरसाइकिल ली उसने फौरन उसने इस्तेमाल करना शुरू कर दी, चलाना शुरू कर दी, अगले साल जो वो कीमत अदा कर रहा है या किस्तें अदा कर रहा है उस पर कोई खुम्स नहीं होगा, इसलिए कि वो उसे इस्तेमाल कर रहा है। जी, हाँ, ये इनका जो सवाल है ये बहुत सारे लोग कर रहे हैं इसलिए हम इनका सवाल दोहराए देते हैं। अगरचे इनका सवाल वो पुराने जो एक सवाल पहले आया वो वैसा ही है मगर उन्होंने वो बयान नहीं किया था, लिहाजा आप ज्यादा वजाहत के साथ बयान कर रहे हैं। फर्ज कीजिए कि एक शख्स का अपना मकान है मगर वो मकान दूर किसी इलाके में नॉर्थ कराची में मसलन, और वो चाहता है कि मसलन शहर में रहे सोल्जर बाजार में रहे, तो नॉर्थ कराची में जो उसने मकान बनवाया वो उसने किराए पर दे दिया, वहां से जो किराया मिल रहा है وہ کرایہ یہاں جو مکان خریدا ہے, یہاں جو مکان کرائے پر لیا ہے وہ اس کے کرائے میں ادا کر دیتا ہے. تو رہتا ہے اس کے پاس کچھ بھی نہیں ہے, وہاں سے 25,000 کرایہ ملا یا 25,000 کرایہ دے دیا, کچھ بھی نہیں بچا. لہذا یہ خود کرائے کے مکان پہ رہ رہا ہے اور اپنا مکان کسی اور کو کرائے پر دیا ہوا ہے, اب اس مکان کا خمس دینا پڑے گا کہ نہیں, یہ ہے سوال. ٹھیک ہے جی ہاں, اس مکان کا خمس دینا پڑے گا. اگر اس مکان میں خود رہتے تو خمس نہیں دینا پڑتا, لیکن چونکہ وہ کرائے پر دیا گیا ہے اس لیے وہ ایک طرح سے فالتو چیز سمجھی جائے گی, لہذا اس کا خمس ادا کرنا پڑے گا. اچھا, یہ گفتگو مکمل ہو گئی. ہاں, اب ان کا سوال یہ ہے کہ وہاں سے جو ہم 25,000 کی مثال بنائی تھی ہم نے, کہ وہاں سے 25,000 کرایہ مل رہا ہے تو ہم یہاں 25,000 بھر رہے ہیں, وہاں کچھ بھی نہیں مل رہا, وہ کرایے پر چڑھ ہی نہیں رہا ہے, تو اس کا خمس دینا ہوگا کہ نہیں ہوگا؟ یا پھر بھی دینا ہوگا؟ کرائے سے کوئی تعلق نہیں ہے خمس کا, خمس کا تعلق اس سے ہے کہ کیا آپ رہ رہے ہیں کہ نہیں رہ رہے ہیں, اس سے ہے. اگر آپ نہیں رہ رہے ہیں تو اس کا خمس دینا پڑے گا, اور اگر آپ رہ رہے ہیں تو خمس نہیں دینا پڑے گا. یہ ہے اصل. ہاں, اب ان کا سوال بدل گیا ذرا, یہ پہلے گزر چکی ہیں ساری باتیں. فرض کیجئے کہ رہنے کے لیے خود اپنے رہنے کے لیے بنایا تھا, اب دو پہلو ہیں, اپنے رہنے کے لیے بنایا تھا اور پھر اس میں رہے بھی کچھ سال, اس میں رہے. دوسرا پہلو یہ کہ اپنے رہنے کے لیے بنایا تھا مگر پھر ارادہ بدل گیا کہ وہ علاقہ ٹھیک نہیں ہے, اس علاقے کے بجائے کسی اور جگہ رہنے. تو اگر اپنے رہنے کے لیے بھی بنایا تھا مگر اس میں رہے نہیں, پھر کسی اور علاقے میں چلے گئے, تو جیسے ہی سال ہوگا اس کا خمس نکالنا پڑے گا. اور یاد رکھیے کہ اگر اس مکان پر خمس واجب ہو گیا, فرض کیجئے کہ وہ مکان بنایا 5,00,000 میں, اس مکان پر خمس واجب ہو گیا نہیں نکالا, 25 سال کے بعد اس کی قیمت ہو جائے گی 1,00,000 روپیہ, پھر 1,00,000 روپے خمس دینا پڑے گا. اگر ابھی 5,00,000 کا خمس نہیں دیا پھر 1,00,000 روپے خمس دینا پڑے گا. اچھا, دوسری مثال کیا ہے کہ رہنے, اپنے رہنے کے لیے بنایا اور اس میں کچھ سال رہے بھی, وہاں پر رہے, اس کے بعد مزہ نہیں آیا وہاں پر, یا علاقہ خراب ہو گیا وہ, تو وہاں سے اب دوسری جگہ منتقل ہو گئے اور اس کو کرائے پر دے دیا. اب اگر اس کو کرائے پر دے دیا ہے تو اگر کرائے پر دیا ہے تو کرایہ جو آ رہا ہے یہ بچے گا تو اس پر خمس ہوگا, لیکن اس مکان پر خمس نہیں ہوگا. وہ مکان ایک مرتبہ استعمال کرنے کے بعد اگر اس کو بیچے نہ, اس کو ویسا کا ویسے ہی رہنے دیں, تو ایسی صورت میں اس پر خمس نہیں ہوتا. لیکن اگر اس کو بیچ دیا اور وہ پیسہ ایک سال تک پڑا رہا تو اس پر خمس آ جائے گا. یہ ساری بڑی لمبی تفصیلات ہیں, وہ اصل جو ہمارے مسائل وہ رہ جاتے ہیں جو یہاں بیان کر رہے ہیں. اگر کسی شخص نے, یہ مسئلہ بھی بڑا اہم ہے اب جو آ رہا ہے, اگر کسی شخص نے یہ نیت کی, نہیں نیت نہیں نظر کی, لفظ میں نے بدل دیا, یہ بڑا اہم ہے اس لیے میں نے بدل دیا. نظر الگ چیز ہوتی ہے, نیت الگ چیز ہوتی ہے. نیت کا مطلب ہے ہم نے فقط ذہن میں سوچا ہے بس, اس کے علاوہ کچھ نہیں. نظر کا مطلب ہے باقاعدہ جو زبان سے جملہ استعمال کیا جاتا ہے کہ میں اللہ کے لیے فلاں نیک کام کروں گا, وہ جو جملہ بولا جاتا ہے نظر والا, وہ پورا جملہ بولنا پڑتا ہے, تب جا کے وہ نظر بنتی ہے. جیسے فرض کیجئے کہ اگر کسی نے نظر مانی کہ اگر میرے یہاں بیٹے کی ولادت ہوئی, اگر میرے یہاں بیٹا پیدا ہوا تو میں اللہ کے لیے امام حسین کی زیارت پر جاؤں گا, یہ اب بالکل پکا ہو گیا, یہ نظر ہو گئی. یہ جملہ اگر کسی نے اپنی زبان سے اس طرح سے نکالا یہ پکا ہو گیا. اگر کسی نے نظر کی کہ وہ جو بھی کمائے گا اس کا آدھا حصہ وہ کسی کار خیر میں لگائے گا, نظر. اب مثلا فرض کیجئے کہ جو میں نے مثال بنائی تھی اس میں یہ کہ اگر میرے یہاں بیٹا پیدا ہوا تو میں امام اللہ کے لیے امام حسین کی زیارت کو جاؤں گا. اچھا, یہ لازمی نہیں ہے کہ کوئی کام ہو تو اس کے بعد والی نظر ہو, یہ ضروری نہیں ہے, اس کے بغیر بھی نظر ہو سکتی ہے. یعنی اس کے بغیر نظر ہو سکتی ہے کا مطلب کیا ہے, فقط وہ یہ کہے, اتنا کہے کہ میں اللہ کے لیے امام حسین کی زیارت کو جاؤں گا, کافی ہے. وہ بیٹا پیدا ہو کہ نہ ہو اس کا کوئی تعلق ہی نہیں اسے, یہ بھی اگر کہے تب بھی یہ نظر ہو جاتی ہے. لہذا اگر کوئی نظر کرے, اور نظر کا مطلب جو ہم جملہ کہہ رہے ہیں وہ کہ جو بھی میری آمدنی ہوگی اس کا آدھا میں اللہ کے لیے کار خیر میں خرچ کروں گا, اللہ کے لیے کار, یہ نظر ہو گئی. اچھا یہ اس طرح کی نظر ہمارے یہاں نہیں ہوتی, جو ہمارے یہاں ہوتی وہ مثال سنیے. اچھا ہمارے یہاں جو مثال ہوتی ہے وہ زبان سے بولا نہیں جاتا ہے, مگر اس طرح کی نظر لوگ مان رہے ہوتے ہیں. وہ کیا کہ ہم ہر سال اپنے گھر پر مجلس کروائیں گے, ٹھیک ہے, یہ نظر کر, یہ ارادہ کرتے ہیں لوگ, نیت کرتے ہیں, ہم ہر سال جو مجلس کروائیں گے اس میں نظر مولا کھلائیں گے, نظر کرتے ہیں یہ جو اس طرح کی, یعنی اگر وہ کسی وجہ سے نہ کر پائیں تو پھر وہ لوگوں سے مانگ رہے ہوتے ہیں کہ ہم ہر سال مجلس کر رہے ہوتے ہیں اور ہمارے یہاں 25 سال سے مجلس ہو رہی ہے تو آپ کچھ دے دیجئے, اس سال ہم نہیں کر سکتے, وہ مانگ کے بھی کر رہے ہوتے ہیں. یا اس طرح کی نیت ہوتی ہے لوگوں کی کہ ہم زیارت پر جانے کے لیے پیسے جمع کر رہے ہیں, یا جب پیسے جمع ہو جائیں گے تو ہم زیارت پہ جائیں گے, تو 4 سال سے 5 سال سے زیارت پر جانا کار خیر ہے لہذا پیسے جمع کر رہے ہیں, اور جب یہ جمع ہو جائیں گے تو زیارت پر جائیں گے. تو یہ تو لوگوں کی فقط نیت میں ہوتا ہے, جو لوگوں کے نیت میں یا فقط انہوں نے سوچ رکھا ہے یا ان کا ارادہ ہے, اس پر اگر عمل نہ کیا جائے تو کبھی گناہگار نہیں ہوگا انسان, یہ اچھی طرح ذہن نشین رکھ لیجیے. اگر 25 سال سے مجلس ہو رہی ہے, کار خیر ہے, اور انہوں نے سوچ بھی رکھا ہے کہ ہم ہر سال مجلس کریں گے اور یہ کرتے بھی رہیں, لیکن اگر کسی سال پیسے نہیں ہیں اور یہ مجلس نہ کریں تو گناہگار نہیں ہوں گے, گناہگار نہیں ہے, نہ کریں کوئی بات نہیں. زیارت پر جانے کا ارادہ ہے, سوچ رکھا ہے, کئی سالوں سے سوچ رکھا ہے, لیکن اگر زیارت کے پیسے جمع بھی ہو جائیں, پورے پیسے ہو گئے, پھر بھی اگر یہ زیارت پر نہ جائیں, گناہگار نہیں ہے. وہ یہ نہیں کہیں گے کہ جو عام طور پر لوگ کہتے ہیں کہ ارے ہم نے تو زیارت کے لیے پیسے جمع کیے تھے, اگر ہم نہیں جائیں گے تو کیسے اور کیا ہوگا, مولا ہم سے ناراض ہو جائیں گے, جو مختلف قسم کی باتیں بیان کر رہے ہوتے ہیں. کچھ نہیں ہوگا, آپ نے نیت کی ہے, پیسے جمع بھی کر لیے ہیں, آپ کے پاس جمع ہو بھی گئے ہیں, مگر اس کے باوجود اگر آپ نہیں جاتے ہیں تو کوئی گناہگار نہیں ہے, اس لیے کہ فقط آپ نے سوچا ہے, کہ فقط آپ نے نیت کی ہے, نظر نہیں کی ہے. اگر نظر کر لی ہوتی تو یہ بالکل پکا ہو جاتا, پھر تو اس پر عمل کرنا پڑتا. اچھا اس وقت ہم نظر کا مسئلہ آپ کو نہیں سمجھا رہے تھے, یہ تو یہ بتانے کے لیے کہ کس پر عمل کرنا واجب ہوتا ہے, کس پر واجب نہیں ہوتا. اس وقت ہم یہ بتا رہے ہیں کہ جنہوں نے یہ سوچا ہوا ہے کہ پیسے جب زیارت کے ہو جائیں گے تو ہم زیارت پڑھنے جائیں گے, یا ہم ہر سال مجلس کریں گے اور ہر سال مجلس کرنے کے لیے سال کے شروع سے پیسے جمع کرنا شروع کر دیتے ہیں, اس لیے کہ ان کو نظر بھی کھلانی ہوتی ہے لہذا بڑا خرچہ ہوتا ہے تو پیسے جمع کرنا شروع کر دیتے ہیں. اب اگر ان کی خمس کی تاریخ آنے سے پہلے پہلے ان کی مجلس ہو جاتی ہے, خمس کی تاریخ آنے سے پہلے پہلے فرض کیجئے کہ زیارت کے پورے پیسے جمع ہو گئے اور یہ چلے گئے, تو بات ختم ہو گئی, ایک سال پورا نہیں ہوا, ایک سال سے پہلے پہلے وہ پیسے خرچ ہو گئے. لیکن جو ہماری مثال تھی کہ 5 سال سے زیارت کے لیے پیسے جمع کر رہے ہیں, تو 5 سال سے جو پیسے جمع کر رہے ہیں اس میں ہر سال جتنے پیسوں کا اضافہ ہوگا اتنے کا خمس دینا پڑے گا. ہم فرض کرتے ہیں کہ زیارت پر جانے کا خرچہ ہوتا ہے 1,00,000 روپیہ, پہلے سال انہوں نے 20,000 جمع کیے, 20,000 جمع کر لیے انہوں نے اور یہ 1,00,000 جمع کرنے کے لیے انتظار کر رہے ہیں, مگر اس 20,000 پر خمس واجب ہو جائے گا. پہلے 4,000 خمس نکالیں اس 20,000 میں, وہ کہیں ہم تو زیارت کے لیے جمع کر رہے ہیں, ہم تو کار خیر کے لیے جمع کر رہے ہیں. وہ کار خیر ہوگا نہیں جب تک کہ خمس نہیں نکالا جائے گا, پہلے خمس نکالیں, پھر دوسرے سال میں 4,000 خمس نکالیں, پھر تیسرے سال میں 4,000. اب اگر 5 سال میں اس طرح سے 4,000 خمس نکال دیا تو 5 سال میں 1,00,000 روپے جمع ہونے کے بجائے فقط 80,000 ہی جمع ہو گئے, اس لیے کہ 20,000 تو خمس میں دے دی ہم نے, تو زیارت نہیں ہو سکی. کوئی بات نہیں, ہو ایک سال اور صحیح. اچھا ایک سال اور صحیح, ایک سال اور صحیح میں اس میں 20,000 اور جمع کر دیے, बीस हजार जमा कर लिए, अगर उसको भी एक साल हो गया तो उसमें से भी 4,000 फॉर्म्स निकालना पड़ेगा, और फिर 1,00,000 नहीं बने, कोई बात नहीं, नहीं बने अब उसके बाद वाले साल में। लिहाजा ज्यारत पर न जा सके तो कोई हरज नहीं है, होम्स निकालना लाजमी है, वरना यह शख्स गुनाहगार होगा। असल बात यह है कि होम्स भी किसका हक है, यह है उन्हीं लोगों का, इमाम का हक है, इमाम ही का हक है, उन्हीं का हक मार के उनके पास जाना चाहते हैं आप, यह कौन सी ज्यारत हुई? पहले उनका हक अदा करें फिर जाना चाहें तो जाए। फकत यह ज्यारत की मिसाल नहीं है, फकत यह मजलिस की मिसाल नहीं है, कोई भी कार्य खैर करने के लिए अगर आप पैसे जमा कर रहे हैं तो साल के आखिर में उसका खुम्स निकालना पड़ेगा, अगर वो अमल अब तक किया नहीं, अगर वो कर लिया और खत्म हो गए पैसे तो बात खत्म हो गई। अच्छा पहले तो हमें आपसे सवाल करना पड़ेगा, ज़ियारत वाजिब कैसे होगी?
जी
अच्छा, इनका सवाल यह है कि फर्ज कीजिए कि किसी ने नजर मानी और उसकी नजर पूरी हो गई, यानी अब इसको यह काम करना पड़ेगा, वाजिब हो गया उस पर यह कार्य, मसलन ज़ियारत वाजिब होगी उस पर, और उसके लिए वो पैसे जमा कर रहा है और इसी दौरान में खुम्स की तारीख आ गई, अब अगर इसमें से खुम्स निकाल देगा तो ज़ियारत पर नहीं जा सकता। तो सवाल ये पैदा होता है कि जो नजर मानी है, ये हमारा ख्याल तो ये है कि अभी आपने मसला सुना है तो पता चला आपको कि ऐसे नजर मानी जाती है, वरना आमतौर पर पता नहीं चलता कि इस तरह से वाजिब होती है। तो अभी आपने आधी बात सुनी है, अभी पूरी बात, नजर के मसाइल तो हम बयान नहीं कर रहे हैं ना, अभी नजर की बात तो आपने पूरी सुनी नहीं है। क्या कोई शख्स इस तरह की नजर कर सकता है कि मेरे यहां बेटा पैदा हुआ तो मैं हबीब बैंक राय खुदा में दे दूंगा? कर सकता है? भाई तुम्हारे पास है ही क्या, तुम क्या दे सकते हो? जो नहीं दे सकते उसकी नजर ही नहीं हो सकती, तो तुम ज्यारत पर अगर नहीं जा सकते हो तो उसकी नजर ही नहीं हो सकती। चुनांचा अगर आपके पास पैसे नहीं है ज्यारत पर जाने के, तो ये नजर आपकी नजर ही गलत होगी। आप अगर ज्यारत पर जाने की नजर कर रहे हैं तो पूरा सोच के नजर करें कि इतने पैसे में इतने जमा होंगे, इतने जमा होंगे उसमें से इतना खुम्स निकलेगा, इतना ये होगा वो होगा, ये सोच के जमा करेंगे तो वो नजर काबिल कबूल होगी, वरना वो नजर ही गलत है। नजर अरबाबियत मसलन वजह मिन वजूह अल-बिर्र, फर्ज कीजिए कि कोई शख्स नजर करता है कि वो साल की जितनी आमदनी होगी उसमें से आधा किसी कार्य खैर में खर्च करेगा, किसी भी अच्छे काम में लगा, वो मजलिस करेगा, वो ज्यारत करेगा। आमतौर पर हमारी ऐसी नजर करते तो नहीं है लोग कि अगर जैसे ये नजर तो मानी जाती है कि मेरे यहां बेटा पैदा हुआ तो मैं इमाम हुसैन की मजलिस करूंगा, ये नजर तो हमारे यहां की जाती है कि अगर हमारे यहां अगर फर्ज कीजिए कि मैं मैट्रिक में या इंटर में ए ग्रेड से पास हो गया तो मसलन मैं इमाम हुसैन की न्याज करूंगा, इस तरह की सारी नजरें तो की जाती, मगर ऐसी कोई नजर नहीं करता है, अब तक मैंने किसी को देखा नहीं है इतने तवील अरसे में, कि अगर मेरे यहां बेटा पैदा हुआ तो इमाम हुसैन की ज़ियारत के लिए कितना खर्चा है, 1,00,000 रुपए तो कम से कम है, इससे कम तो ज़ियारत नहीं होती। तो अगर इस तरह की कोई मन्नत करे कि अगर मेरे यहां बेटा पैदा हुआ तो मैं किसी आलिम दीन को 50,000 रुपए दूंगा, ऐसे कोई नियत नहीं करता, नजर करता नहीं, हालांकि ये बहुत अच्छी नजर है, बड़ी शानदार नजर है, मगर ऐसी नजर कोई करता नहीं हमारे। तो ये भी कार्य खैर में से एक है, आप अपने उलमा की को जितना ताकतवर बनाएंगे इतना दीन का काम ज्यादा होगा, ज्यादा अच्छे पैमाने पर होगा। इस तरह की बहुत सारी नजरें हैं कि जो होती नहीं है बिल्कुल माशरे में। खैर अब यह बड़ी लंबी बात हो जाएगी, अब इसको आगे बढ़ाते हैं। ये देखिए कि अगर किसी भी कार्य खैर के लिए नजर मानी तो इस नजर को पूरा करना तो उस पर वाजिब हो गया, वजब अलैहिल वफा बिनजर ही। फइन सरफल मंजूर फिल जहतिल मंजूर लहा कबल इंतहाय सनत लम यजब अलैहि खुम्स। अब जो भी उसने कार्य खैर की नजर मानी, अगर साल पूरा होने से पहले पहले उसने उस नजर के मुताबिक अमल कर लिया और सारा पैसा उसने खर्च हो गया, बात खत्म हो गई, कोई खुम्स नहीं है। मा कौन जालिका मुतारिफन लिमिस रही। अच्छा, यह जरूर है कि जो इसने नजर मानी है कि मैं अपनी आमदनी का आधा हिस्सा कार्य खैर में खर्च करूंगा। अच्छा, इस तरह के लोग कुछ ना कुछ कहीं ना कहीं मिल जाते हैं। फिर भी वो जो हमने मिसाल बनाई थी वो तो अब तक कोई नहीं देखने में आई है, आलिम को दे दूंगा उसे ऐसी तो कोई मिसाल नहीं। लेकिन अपनी आमदनी का आधा हिस्सा कार्य खैर में दे दूंगा, राह खुदा में दे दूंगा मसलन, ये इस तरह के लोग फिर भी मिल जाते हैं। ये कह रहे हैं कि अगर जिसने ये नजर मानी है ये उसकी शान के मुताबिक हो, उसके लिए मुतारिफ हो, राइज हो कि इस तरह के लोग नजर मानते हैं, तो ये वाली नजर सही है। लेकिन अगर उसकी शान के मुताबिक नहीं है, अपनी आमदनी का आधा हिस्सा दे देगा, उसके अपने बच्चे भूखे मर जाएंगे तो क्या होगा, फिर तो ये नजर ही बेकार हो गई, ये नजर कारामल नहीं रही। वह इन लम यसरिफो हत्ता इंतहात सना वजब अले इखराज खुम्स ही कमा यजब अले इखराज खुम्स निस्फ आखर मिन अरबाई बाद इकमाल मऊनती। अच्छा, अब अगर फर्ज कीजिए कि आधा जो उसने देने के लिए कहा था वो काम करने से पहले पहले अगर खुम्स की तारीख आ गई तो उसमें से इसको खुम्स निकालना पड़ेगा। जैसे बकिया आधा उसने अपने लिए रखा हुआ है उसमें अगर कुछ बच जाता है उसमें जैसे खुम्स वाजिब होता है, इस आधे में भी खुम्स वाजिब होगा। लिहाजा ये जितने लोग भी इस तरह के कार्य खैर के लिए पैसे जमा कर रहे होते हैं, अगर इनके खुम्स की तारीख आ जाती है तो इन पर खुम्स वाजिब हो जाता है। कुछ लोग ऐसे होते हैं जो सबील लगाने का काम कर रहे होते हैं और पूरा साल अपने तरफ से पैसे जमा कर रहे होते हैं ताकि साल के आखिर में सबील लगाएं। कुछ लोग अलम जनाब अब्बास के लिए पैसे जमा कर रहे होते हैं कि साल के आखिर में ये जितने पैसे होंगे उससे अलम अब्बास तैयार करेंगे। ये जितना काम है ये सही अच्छे काम है, मगर अगर दरमियान में कहीं खुम्स की तारीख आ गई तो इसका खुम्स निकालना पड़ेगा। ऐसा नहीं है कि आप सबील लगाने के लिए या मजलिस के लिए या अलम के लिए या दूसरे किसी काम के लिए पैसे जमा कर रहे हैं तो इस पर खुम्स माफ हो गया, खुम्स माफ नहीं, इस पर भी खुम्स देना पड़ेगा। खुम्स फकत कहां पर नहीं होगा, अगर कोई इदारा है जो पैसे जमा कर रहा है, यह तो हो गया फर्द या आदमी है जो पैसे जमा कर रहा है, अगर कोई इदारा पैसे जमा कर रहा है उसके पास जो पैसे जमा होंगे तो इदारा चलाने वाले पर खुम्स नहीं होगा। इजाकान और रासुमाल ही मियात दीनारिन मसलन फस्ता जरा दुकानन बे अशरत दनानीर वश्तरा आलात ले दुकान बे अशरत वफी आखिर सनत वजद मालहु यबलगु मिया कान अले खुम्सुल आलात फकत वला यजब इखराज खुम्स उजरत दुकान। एक मसला जरा सा हट के अब बयान कर रहे हैं। फर्ज कीजिए कि किसी के पास 100 दीनार थे और 100 दीनार से उसने अपना कारोबार शुरू किया। कारोबार शुरू करने के लिए उसने दुकान किराए पर ली, उस दुकान का किराया है 10 दीनार और बाकी 10 दीनार से उसने कामकाज के लिए कुछ आलात खरीदे, जो जरूरी आलात थे कामकाज करने के लिए अपना कारोबार चलाने के लिए 10 दीनार के उसने आलात खरीदे, तो 100 में से 10 दुकान के किराए में लग गए, 10 आलात खरीदने में लग गए, बाकी इसके पास 80 बचे और इसने काम का शुरू कर दिया। वो कोई बिजली का काम करने वाला है या प्लंबर का काम करने वाला है, जो भी वो काम करने वाला है दुकान किराए पर लेके इस तरह से उसने काम शुरू कर दिया। साल के आखिर में फिर जब उसने हिसाब किया तो उसके पास 100 दीनार फिर बचे हैं। जब काम शुरू किया था उस वक्त भी 100 थे, आज फिर 100 इसके हाथ में है। सवाल यह है कि इस पर इसको खुम्स निकालना है कि नहीं निकालना। यह फर्ज करते हुए कि जो पहले 100 थे इस पर तो यह खुम्स निकाल चुका था, यह मुखम पहले 100 मुखम्मत थे, अब ये जो साल के आखिर में दोबारा इसके पास 100 आए, इसको होम्स निकालना है कि नहीं निकालना है? कहते हैं कि जो दुकान के किराए में इसने पैसे दे दिए उसका होम्स नहीं निकालना, लिहाजा ये 10 रुपए निकल, 10 दिनार निकल गए। हां, आलात जितने बचे हैं इसके, इन आलात पर इसको होम्स निकालना पड़ेगा, इसलिए कि 100 रुपए जो इसके पास थे, 100 दिनार जो इसके पास थे, ये 100 दिनार तो पूरे पूरे जो है वो मुखमस हो गए, मगर मजमुई तौर पर जो इसकी मालियत है, मजमुई तौर पर मालियत में अब ये पूरा आलात जितने हैं, ये आलात गोया इसका मुनाफा हो गया, चुनांचा इस मुनाफे पर इसको दोबारा होम्स निकालना पड़ेगा। वो 100 दिनार पर तो निकाल चुका था, इसलिए उस पर निकालने की जरूरत नहीं। 10 दिनार जो दुकान का किराया दे दिया उसका भी निकालने की जरूरत नहीं। अब जो मुनाफा इसके हाथ में है वो क्या है? फकत ये आलात मुनाफा है, चुनांचा ये आलात 10 दिनार वाले हैं, इस पर इसको होम्स निकालना होगा। तिजारत उस पर दुकान का किराया जितना उसने अदा किया है उसका खम्स निकालने की जरूरत नहीं, इसलिए कि ये तिजारत का तिजारत के अखराजात में शामिल होगा। एक जुमला और पढ़ने की गुंजाइश है। व कजा उजरतुल हारिस वल हम्माल वल ज़राइब लती यतवा इलल हुकूमियत वल सर कुफलियत अल्लती यतवा लिल हुसूल अला दुकाने। इसी तरह से जो अखराजात वो कर रहा है, मसलन अगर वो बागवानी के लिए माली को पैसे देता है, जैसे हमारे यहां भी हमारा काम बागवानी नहीं है मगर फिर भी हम माली को पैसे देते हैं जो यहां की रखवाली करता है उसको, तो जो उसको तनख्वाह दी है, इसी तरह से जो सामान उठाने वाले मजदूर हैं उनको जो पैसे दिए जाते हैं, इसी तरह से हुकूमत को जो टैक्स दिया जाता है, जबरदस्ती हुकूमत टैक्स तो लेती है, हुकूमत को टैक्स वगैरह दिया जाता है, ये सारे के सारे अखराजात समझे जाएंगे, लिहाजा ये जितनी रकम भी दी जा रही है इनमें से किसी पर भी खुम्स नहीं होगा। इन हाज़िहिल मऊन मुस्तस्नात मिन अज़ल है, ये सारे जितने अखराजात हैं ये मुनाफे में से मिन्हा किए जाएंगे। वल खुम्स इन्नमा यजिबु फीमा ज़ादा अलैहा कमा अरफ़्ता, खुम्स फकत ये सारे अखराजात निकालने के बाद जो आमदनी इसके हाथ में आएगी, खालिस आमदनी, उस आमदनी पर खुम्स है, बाकी जितने अखराजात हो गए इनमें से किसी पर खुम्स नहीं है। यह गुफ्तगु यहां खत्म कर रहे हैं। एक बहुत ही अहम मसला इसके बाद ही जुड़ा हुआ है मगर वक्त में गुंजाइश नहीं है, नमाज का टाइम होने वाला है, वह है पगड़ी का मसला कि पगड़ी की रकम जो दी है इस पर खुम्स होता है कि नहीं होता, लेकिन गुंजाइश नहीं, इंशाल्लाह अगले दस में इसका तस्करा होगा। वसल्लल्लाहु अला मुहम्मदिन वाले तहरीन सलवात अलैहि।